الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله، صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته، وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ قال موسى لقومه إن الله يأمركم أن تذبحوا بقرة، قالوا أتتخذنا هزوا، قال أعوذ بالله أن أكون من الجاهلين. اللہ کے بڑے اونچے درجے کے نبی حضرت موسیٰ علیہ الصلات والسلام کے زمانے کا یہ قصہ ہے. تورات شریف جو آسمانی کتاب ہے وہ ابھی دنیا میں آئی نہیں تھی. اس زمانے کے اندر ایک بڑا پرابلم، مسئلہ کھڑا ہو گیا، تو لوگ اس پرابلم کو سالو کرنے کے لیے اللہ کے نبی حضرت موسیٰ علیہ السلام کے پاس آئے. اس سے یہ سمجھ میں آتا ہے کہ اس طرح کا کوئی پرابلم ہو جاوے تو اللہ کے نیک بندوں کے پاس، عالموں کے پاس، مفتی کے پاس جا کر کے اس کا سولیوشن لینا چاہیے. پرابلم یہ پیش آیا، ایک روایت میں یہ ہے کہ عامل نام کا ایک آدمی تھا، اس کی ایک لڑکی تھی، جوان خوبصورت لڑکی. تو قریب کے رشتہ داروں میں سے، کلوز ریلیٹیوز میں سے کسی نے شادی کے لیے پیغام دیا. ایگزامپل چاچا ہے، چاچا کی لڑکی ہے، اور بھتیجے نے شادی کے لیے پیغام دیا. چاچا کو سمجھ میں نہیں آیا یہ پیغام، تو انہوں نے منع کر دیا کہ میری لڑکی سے تمہاری شادی نہیں ہوگی، یہ انگیجمنٹ نہیں ہوگا. لڑکی کی اور باپ کی مرضی، نہ کہہ سکتے ہیں، منع کر سکتے ہیں، اس میں کوئی حکمت ہو، مصلحت ہو، رشتہ پیغام سمجھ میں نہ آتا ہو. تو وہ جس لڑکے نے شادی کا پیغام دیا تھا اس کو غصہ آیا کہ ہیں میں نے شادی کی بات کہی लेकिन ये लड़की का बाप ना कहता है तो उसने रात के वक्त में लड़की के बाप का मर्डर कर डाला, उसको कत्ल ही कर डाला कि बाप को कत्ल कर दो ताकि उसकी बेटी के साथ में आसानी से शादी कर लो। और दुनिया में इस वक्त के ऊपर ये क्राइम्स और गुनाह हो रहे हैं कि किसी लड़की से आप शादी करना चाहते हो, उसके साथ आप कांटेक्ट रखना चाहते हो और बीच में कोई रुकावट बनता हो तो लोग उसका मर्डर करवा देते हैं, कत्ल करवा देते हैं। ये गुनाह का काम है, हराम काम है, शरीयत में नाजायज काम है। दूसरी रिवायत ये आई है कि एक चचा थे और एक भतीजा था। अंकल बहुत मालदार थे, बहुत दौलत थी और चाचा की कोई औलाद नहीं थी। बहुत से लोग ऐसे होते हैं, अल्लाह ने पैसे बहुत दिए लेकिन औलाद नहीं होती है। सिर्फ उनका एक जो है नेफ्यू था, भतीजा था, कोई औलाद नहीं। अब ये चाचा के पास पैसे हैं, दौलत है, माल है, लेकिन इनकी उम्र एज बड़ी हो रही है, लंबी हो रही है। तो नेफ्यू ने, भतीजे ने ये सोचा कि पता नहीं ये बुढ़ा कब तक जिंदा रहेगा। ये जब तक जिंदा रहेगा उसकी प्रॉपर्टी, उसका माल बैलेंस मुझे नहीं मिलेगा, और ये हेल्थी है, पता नहीं लंबी जिंदगी हो जावे। तो भतीजे ने ये सोचा कि मेरे अंकल का मैं खुद मर्डर कर दूं, कत्ल कर दूं, चाचा मर जाएगा तो उसकी टोटल प्रॉपर्टी को मैं आसानी से अपने कब्जे में ले लूंगा, हैंडओवर कर लूंगा। मैं माल की लालच भतीजे के दिमाग के ऊपर थी और माल की लालच बड़ी खतरनाक चीज है। उसमें इंसान अपने बड़ों का मर्डर भी करवा डालता है। ये पैसों की लालच इतनी खतरनाक चीज है। बास जगह पर हमने देखा कि किसी बड़े का इंतकाल हुआ, दादा का, बाप का, तो स्पेशली कुक को बुलाकर 3 दिन 7 दिन तक अलग अलग वैरायटीज बना करके खाते हैं भाती के तौर पर, हालांकि ये शरीयत में गलत काम है। तो मैंने जॉक्स में उन लोगों को कहा कि दादा और अब्बा के मरने का इंतजार था क्या, खुशी थी क्या तुमको कि वो मरे ने उनकी प्रॉपर्टी में हमको मिले, इसीलिए अब खुशी में खा रहे हो इतना जम करके। ये मुसलमानों की बात है। तो ये माल की लालच है, दौलत की लालच है। तो भतीजे ने सोचा कि चाचा की उम्र बड़ी हो रही है तो चाचा पता नहीं कब तक जिंदा रहे, इसीलिए भतीजा रात के वक्त पर चाचा के घर गया और चाचा का मर्डर कर डाला, कत्ल कर डाला। लाश को उठाया, डेड बॉडी ली, और उस जमाने के अंदर शहर के चारों तरफ दीवार होती थी, तो शहर की जो दीवार है सूरुल बलद, उसका जो मेन गेट होता है वहां ले जा करके वो डेड बॉडी रात में डाल के आ गया। और सुबह के अंदर फिर ऐलान कर रहा है खुद वो कातिल, मर्डर करने वाला, मेरे अंकल को मेरे चाचा को किसी ने मार डाला, ये लोगों मेरी हेल्प करो, मेरी मदद करो कि मेरे चाचा का कातिल कौन, किसने कत्ल किया, किसने मर्डर किया, हम ढूंढेंगे, तलाश करेंगे, उसके ऊपर केस चलेगा, उसको सजा देंगे, कोर्ट मैटर होगी। खुद कातिल, खुद भतीजा ढूंढने के लिए निकला और ऐलान करने निकला। ये भी आज के जमाने में होता है, खुद करो और खुद ढूंढने निकलो कि ये किसने किया किसने किया। इस तरह के शैतान मक्कारों की दुनिया में कोई कमी नहीं है। खुद गलत काम करते हैं, खुद ऊंधे धंधे करते हैं और फिर शोर मचाते हैं कि किसने किया किसने किया किसने किया। ऐसी शैतानी हरकत से अल्लाह हमारी हिफाजत फरमाए। तो ये भतीजा बदमाश खुद शोर मचाने लगा, बहुत कोशिश की, लेकिन कोई कातिल मर्डर करने वाला कौन इसका नाम पता नहीं चला। बहुत मेहनत की, अब खुद कातिल ये है और वही शोर मचा रहा है तो फिर कैसे पता चलेगा। तो बिल आखिर ये पूरा केस हजरत मूसा अलैहि सलाम के पास आया। बनी इसराइल के लोग अल्लाह के नबी हजरत मूसा अलैहि सलाम के पास आए, आकर कहने लगे, हजरत ये मर्डर केस हो गया है, किसने मर्डर किया वो पता नहीं चलता, लिहाजा आप कुछ करो और आप कुछ रास्ता बताओ कि कौन कातिल है ये पता चल जावे। तो हजरत मूसा अलैहि सलाम ने अल्लाह की बारगाह में, अल्लाह के दरबार में कहा, ए अल्लाह ये लोग ये प्रॉब्लम लेकर के आए हैं, आप मुझे बताओ कि इसका क्या सॉल्यूशन होगा, क्या हल होगा और कातिल का पता कैसे चलेगा। हजरत मूसा ने अल्लाह को कहा, तो पब्लिक आई नबी के पास और नबी गए अल्लाह के दरबार के अंदर, क्योंकि नबी का अल्लाह से डायरेक्ट कॉन्टेक्ट होता है, नबी पर वही आती है, अल्लाह की तरफ से बात आती है, फरिश्ता आता है। तो हजरत मूसा अलैहिस्सलाम ने अल्लाह ताला को कहा, तो अल्लाह के यहां से जो जवाब आया वो जवाब अल्लाह ताला ने कुरान मजीद के अंदर बयान फरमाया। अल्लाह के यहां से क्या जवाब आया कि आप अपनी कम्युनिटी को, अपने लोगों को यूं कहो कि वो एक बैल काट डाले। गाय होती है ना काऊ, उसका हस्बैंड जो होता है उसको गुजराती में बड़द कहते हैं, उर्दू में बैल कहते हैं, अरबी में बकराह कहा जाता है। ये ता तानीस के लिए नहीं है, मर्रत के वास्ते है। तो ये बैल वो काटने के लिए अल्लाह ताला ने हुक्म दिया। तो पूरी बनू इसराइल कम्युनिटी परेशान कि भाई मर्डर किसने किया वो तलाश करना है, वो ढूंढना है, उसमें बैल और गाय काटने की क्या जरूरत। गाय बैल तो काटते हैं भाई कोई दावत है, या एक दावत करनी है, या एक घर के अंदर फ्रोजन करना है तो उसके लिए काटते हैं खाने के लिए। ये अजीब जवाब आया अल्लाह ताला के यहां से कि अल्लाह को कहा कि कातिल कौन, तो अल्लाह ने कहा कि बैल गाय काटो। तो इनको दोनों में कनेक्शन समझ में नहीं आया। तो पब्लिक ने हजरत मूसा अलैहिस्सलाम को क्या कहा, ए नबी जी तुम तो हमारे साथ मजाक करते हो। ये तो एक तरह की मजाक मस्ती हो गई कि हम आए हैं इसलिए कि कातिल कौन, किसने मर्डर किया, तो आप तो कहते हैं बैल काटो, तो ये तो एक मजाक मस्ती हो गई। تو حضرت موسیٰ علیہ السلام نے کہا اس طرح کی مذاق مستی کا کام جہالت کا کام ہے، نادانی کا کام ہے، اور میں اللہ کا نبی ہوں، شریعت اور دین کے اندر میں کوئی مستی مذاق نہیں کر سکتا، اللہ میری حفاظت فرماوے، اللہ مجھے بچا کے رکھے کہ میں شریعت کے اندر جاہل بنوں، نادان بنوں، مستی مذاق کروں، اس سے اللہ مجھے حفاظت میں رکھے۔ اس سے ایک بہت بڑا لیسن ہم کو ملتا ہے کہ شریعت کے معاملے میں، دین کے معاملے میں، شریعت کے لا کے معاملے میں کبھی مستی مذاق نہیں کرنی چاہیے۔ جو مسئلہ ہو صحیح صحیح حدیث قرآن مسئلہ وہ بتا دو، اور اگر معلوم نہیں ہے تو کہہ دو کہ مجھے نہیں معلوم ہے، کسی اور کو پوچھ لو۔ دین میں مستی مذاق کرنے سے انسان کا ایمان خطرے میں پڑ جاتا ہے، ایمان تک کا خطرہ ہو جاتا ہے دین میں مستی مذاق کرنے سے۔ تو مستی مذاق الگ چیز ہوتی ہے، اور لطیفہ کرنا، خوش طبعی کا انداز اختیار کرنا یہ جائز ہے۔ اس کی ایک مثال میں آپ کو دوں، میرے مرشید میرے استاد حضرت مفتی محمود حسن گنگوئی رحمۃ اللہ علیہ سے خود میں نے سنا کہ ایک مرتبہ حضرت نظام الدین مرکز پر تھے، حضرت مولانا اظہار صاحب رحمۃ اللہ علیہ نے کہا کہ مفتی جی آج مغرب کے بعد آپ کا بیان ہوگا، آپ اول صف میں نماز پڑھیں اور نماز کے بعد فوراً آپ کا بیان ہوگا۔ تو حضرت رحمۃ اللہ علیہ کی مولانا اظہار صاحب سے لطیفانہ بات چیت چلتی رہتی تھی، تو حضرت اوپر والے فلور پر پہلی صف میں چلے گئے اور وہاں جا کر کے حضرت نے مغرب کی نماز پڑھی۔ اب مغرب بعد مولانا اظہار صاحب پریشان کہ مفتی جی کہاں ہیں، مفتی جی کہاں ہیں، ان کا بیان طے ہوا ہے۔ تو بعد میں کسی اور نے بیان کر لیا، عشاء کے بعد جب ملاقات ہوئی تو حضرت مولانا اظہار صاحب فرمانے لگے کہ مفتی جی آپ کا بیان طے تھا، آپ کو کہا تھا صفحے اول میں نماز پڑھو۔ تو کہا میں نے صفحے اول میں ہی پڑھی تھی۔ تو کہا آپ تو نظر تو آئے ہی نہیں، کہاں تھے، میں نے پوری صفحے اول چیک کی۔ تو پھر بعد میں کسی نے بتایا اوپر والے فلور پر پہلی صف میں۔ تو پھر حضرت نے مسئلہ بتایا کہ جس طرح گراؤنڈ فلور کی پہلی صف میں صفحے اول کا ثواب ملتا ہے، وہی ثواب اوپر والے فلور کی صفحے اول میں بھی ثواب وہی ملتا ہے، دونوں کا مسئلہ ایک ہی ہے۔ دراصل مجلس میں کسی نے سوال کیا تھا کہ کوئی آدمی اوپر سیکنڈ تھرڈ فلور پہ جا کے پہلی صف میں نماز پڑھے تو جس فلور پر امام ہے اس فلور کی صفحے اول کا ثواب ملے گا؟ تو ہمارے حضرت کے یہاں جواب دینے کا لطیفانہ انداز تھا، تو حضرت نے اس موقع پر یہ جواب سنایا تھا۔ تو یہ دین کے اندر ایک لطیفانہ انداز میں جواب ہے، وہ الگ ہے، اور مستی اور مذاق بالکل الگ چیز ہے۔ تو اللہ تعالیٰ کے یہاں سے جواب آیا کہ بیل گائے کاٹو، تو اللہ تعالیٰ کا جواب آیا تو بنو اسرائیل کو کیا کرنا تھا؟ جا کر کے جو بیل ملے، گائے ملے، وہ پکڑ کے لاوے نے کاٹ ڈالے۔ حکم آیا اللہ کا، کاٹ ڈالنا چاہیے تھا، لیکن بنو اسرائیل ان کی عقل میں نہیں آ رہا تھا، وہ کاٹنا نہیں چاہتے تھے، وہ بہانے کر رہے تھے، اس لیے انہوں نے ایک کے بعد ایک کے بعد ایک کے بعد کنٹینیو سوالات چالو کیے۔ ان کو تو یہی سمجھ میں نہیں آیا کہ مرڈر کس نے کیا وہ تلاش کرنا ہے، اس میں بیل گائے کاٹنے کی ضرورت کیا، ان کو کرنا نہیں تھا، اس لیے سوال کرنے آئے۔ قال ادع لنا ربك يبين لنا ما هي قال انه يقول انها بقرة لا فارض ولا بكر عوان بين ذلك فافعلوا ما تؤمرون۔ کہنے لگے حضرت पब्लिक कहने लगी, चलो हम गाय काटेंगे, बैल काटेंगे। लेकिन जरा बताओ कैसी गाय, बैल कैसा होना चाहिए? अरे अल्लाह ने यूं कहा कि बैल काटो तो जो मिले वो काट डालो। ये सब पंचायत काय को करने आए कि कैसी गाय होनी चाहिए। तो अल्लाह के यहां मूसा अलैहि सलाम ने अर्ज किया, ए अल्लाह ये पूछ रहे हैं कि वो बैल और गाय कैसी होनी चाहिए। तो अल्लाह के यहां से जवाब आया कि बिल्कुल छोटी उम्र की कच्ची वाछरड़ी भी नहीं होनी चाहिए, वाछरड़ा भी नहीं होना चाहिए, एकदम बुढ़ा हो जावे, अब किसी काम का नहीं रहे, जिसको रिटायर करके स्लॉटर हाउस भेजने की तैयारी हो, ऐसा भी नहीं चाहिए। इसलिए कि बिल्कुल कुमरी वाछड़ी वाछड़ा होता है, एकदम कुमला, कम उम्र का, तो उसका गोश्त अच्छा नहीं होता है, उसके खाने में मजा नहीं आती। ये जो बिल्कुल बड़ी एज का होता है तो बेचारा कुकर भी थक जाता है, फिर भी वो चढ़ना और गलने का नाम लेता नहीं है। इसीलिए अल्लाह के यहां से जवाब आया कि बीच बीच की एज का होना चाहिए, एकदम कम एज भी नहीं और एकदम बड़ी एज भी नहीं, दरमियानी एज, इस तरह की वो गाय बैल होना चाहिए। ये तुमको एज बतला दी, ये जवाब आ गया अल्लाह ताला के यहां से। तो अब मार्केट में जाकर के मिडल एज की कोई गाय बैल ले आते और उसको काट डालते, अल्लाह का हुक्म पूरा हो जाता और कातिल का पता चल जाता। लेकिन बनू इसराइल को अमल करना नहीं था, कहा भी गया फफ अलू मा तुमरून, जो हुक्म है ने वो करो। लेकिन बनू इसराइल फिर सवाल लेकर के आए। नॉर्मली क्या होता है, अमल करने वाला बार बार पूछता नहीं है, और जिसको अमल नहीं करना हो वो इंदी की चिंदी करता है, बार बार पूछता है यूं यूं ऐसा वैसा तैसा। तो बनू इसराइल इंदी की चिंदी करने वाली कौम, वो फिर आए हजरत मूसा अलैहि सलाम के पास, क्या पूछ रहे हैं, قَالُ ادْعُ لَنَا رَبَّكَ يُبَيِّن لَنَا مَا لَوْنُهَا قَالَ إِنَّهُ يَقُولُ إِنَّهَا بَقَرَةٌ صَفْرَاءُ فَاقِعٌ لَوْنُهَا تَسُرُّ النَّاظِرِينَ। कहने लगे एज तो मालूम हो गई कि मिडल एज की गाय होनी चाहिए, बैल होना चाहिए, कलर कैसा होना चाहिए, अल्लाह को जरा पूछो ना कलर कैसा। हमें बहुत तकलीफ है कि वाइट रेड कैसे रंग की जो है गाय बैल होना चाहिए। हजरत मूसा अलैहि सलाम ने अल्लाह ताला को कहा, अल्लाह ये लोग उस बैल और गाय का कलर पूछ रहे हैं। तो अल्लाह के यहां से जवाब ये आया कि जर्द रंग होना चाहिए और जर्द भी डाक होना चाहिए। अब ये जर्द तकरीबन ऐसा होता है, ये जो जिस पर कुरान रखा हुआ है, और डाक जर्द उसी कलर पर से अपनी यहां कहते हैं ना जर्दा बिरयानी के साथ, तो वो उसी जर्द रंग की वजह से, तो उसमें जाफरान डालते हैं, इस तरह की चीजें डालते हैं, तो वो जर्द रंग से जर्दा हो जाता है। तो कहा डाक जर्द रंग का वो जानवर होना चाहिए, वो लाओ और उसको जबाह करो, अल्लाह ताला तुम्हें कातिल कौन है वो बतला देंगे। लेकिन साथ में अल्लाह के यहां से क्या जवाब आया कि तसुरुन नाजिरीन, वो जानवर ऐसा हो कि डाक उसका जर्द रंग होगा तो देखने वालों को बहुत अच्छा लगेगा, लोग देखेंगे वाह वाह कितना अच्छा उसका कलर है, कितना अच्छा उसका रंग है, ये लोगों को अच्छा लगेगा। इस आयत की तफसीर में सैयदिना हजरत अली और सैयदिना हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह अनहुम की नकल की लिखी हुई एक बात नकल करता हूं। حضرت علی رضی اللہ تعالی عنہ فرماتے ہیں کہ جو آدمی زرد رنگ کی چپل اور جوتے پہنے گا اس کو ٹینشن بہت کم آئے گا, یہ حضرت علی نے فرمایا. اور حضرت عبداللہ ابن عباس رضی اللہ عنہما فرماتے ہیں کہ جو آدمی زرد رنگ کے جوتے چپل پہنے گا وہ خوش رہے گا, جب تک وہ جوتے اس کے پیر میں ہیں وہاں تک وہ خوش رہے گا. یہ بات لکھی ہے نبی پاک صلی اللہ علیہ وسلم کے چچا زاد بھائی حضرت عبداللہ ابن عباس رضی اللہ عنہما کا فرمان ہے. اسی لیے یہ بھی ایک تدبیر ہے, جن کو ٹینشن آتے رہتے ہو, جو یوں کہتا ہو کہ میں خوش نہیں رہتا ہوں, ہمیشہ غم غم میں رہتا ہوں, تو یہ دونوں جلیل القدر صحابی ہے, ان کی بات کے اوپر عمل کر کے دیکھو یقین کے ساتھ, تو انشاءاللہ ٹینشن اور غم نہیں آئے گا اور وہ آدمی ہمیشہ خوشی خوشی رہے گا. میں نے رکھی ہے ایسی چپل اور میں پہنتا بھی ہوں اور فائدہ بھی نظر آتا ہے. تو یہ بات میں نے اسی تفسیر کو پڑھنے کے بعد اپنائی. اور بیچ میں جملہ معترضہ کہہ دوں, شاید پہلے سنائی نہیں سنائی یاد نہیں ہے, خطب عالم سید الطائفہ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کے حالات میں ہیں کہ کسی نے آپ کو بہت قیمتی کالے چمڑے کے جوتے ہدیے میں دیے, تو حضرت نے اس کو پہنے نہیں. مریدوں نے بہت عرض کیا تو حضرت نے ادب بتلایا, یہ مسئلہ نہیں کہہ رہا ہوں ادب کہہ رہا ہوں, حضرت نے ادب یہ بتلایا کہ جب سے کعبۃ اللہ کا کالا غلاف دیکھا ہے تب سے پیر میں کالے رنگ کے جوتے پہننے کی ہمت ہوتی نہیں ہے, اسی لیے میں زندگی بھر کالے رنگ کے جوتے پہنتا نہیں ہوں. یہ حضرت حاجی صاحب نے فرمایا بطور ادب کے. پھر فرمایا کہ میں گرین رنگ کے جوتے چپل بھی نہیں پہنتا ہوں, جب سے میں نے گنبد خضرا کو دیکھا ہے, مدینہ طیبہ میں اس کا ہرا رنگ دیکھا ہے, تو اس کے ادب کے اندر میں گرین رنگ کے جوتے چپل پہنتا نہیں ہوں. یہ بات چونکہ حضرات علماء کے دل میں سوال آتا ہے کہ یہ کون سی کتاب میں ہے, تو لکھنے والے بزرگ ہیں حضرت شیخ مولانا محمد زکریہ صاحب رحمۃ اللہ علیہ, جن کی فضائل اعمال ہے, ان کی ایک کتاب ہے مشائخ چشت. اس کتاب میں جہاں حضرت حاجی صاحب کے حالات ہے وہاں یہ بات لکھی ہوئی ہے, جس کو دیکھنا ہو وہاں دیکھ لے گئے. تو یہ زرد رنگ کے جوتے صفرا یہ پہننے کی برکت سے اللہ تعالیٰ ٹینشن سے بچاتے ہیں اور غم نہیں ہوتا ہے اور آدمی خوش و خرم رہتا ہے. اسی لیے کرنا ہو تو اس کی کوشش کرو. الحمدللہ مجھے یاد نہیں کتنے سال ہو گئے میں نے بھی کالے اور گرین جوتے پہنے نہیں, چپل بھی نہیں پہنے, حالانکہ ہدیے میں آتے ہیں تو میں منع کر دیتا ہوں کہ بھائی آپ ہی رکھو, مجھے نہیں چاہیے, میں یہ کلر کے نہیں پہنوں گا. بنو اسرائیل کو جواب دے دیا گیا. پھر بنو اسرائیل آئے, قال ادع لنا ربك يبين لنا ما هي ان البقرة تشابه علينا وإنا ان شاء الله لمهتدون. پھر تیسری مرتبہ آئے, حضرت ابھی اور ڈیٹیل بتاؤ, نہیں گائے کیسی ہونی چاہیے, اور ڈیٹیل چاہیے, مور ڈیٹیل چاہیے کہ کیسا بیل اور گائے ہونی چاہیے. پھر کیا کہنے لگے, حضرت یہ تیسری مرتبہ آئے ہیں نا, لاسٹ اینڈ فائنل ہے, اب سوال کرنے نہیں آئیں گے, اب اگر آپ جواب دے دو گے تو انشاءاللہ ہمیں سمجھ میں آ جائے گا کہ کیسی بیل کیسا گائے کاٹنا ہے, اب انشاءاللہ ہم پوچھنے نہیں آئیں گے. تو حضرت موسیٰ علیہ السلام نے اللہ کی بارگاہ میں کہا, اے اللہ یہ لوگ سوال کرنے آئے ہیں, اور ڈیٹیل چاہیے. تو اللہ کے یہاں سے جواب آیا, قال انہ یقول انہا بقرہ لا غلول تثير الارض ولا تسقي الحرث مسلمة لا شية فيها قالوا الآن جئت بالحق فذبحوها وما كادوا يفعلون. اللہ کے یہاں سے جواب آیا کہ وہ گائے بیل کیسا ہونا چاہیے کہ اس کے مالک نے گھر بیٹھے کھلا کھلا کے اس کو بڑا کیا ہو. نارملی لوگ بیل کیوں پالتے ہیں؟ کھیتی میں کام کرانے کے لیے، ہل چلانے کے لیے. ہل ہوتا ہے نا، وہ کھیتی میں مٹی کو کھودنے کا کام کرتا ہے، اس سے پیٹ کا مسئلہ حل ہوتا ہے. چونکہ ہل چلے گا، اناج اگے گا اور پیٹ کا مسئلہ حل ہوگا، تو ہل چلانے کے لیے لوگ جو ہے بیل نارملی پالتے ہیں. یہ ایک کام ہوتا ہے کھیتی کا کام، فارمنگ. اور دوسرا کام کیا کہ پرانے زمانے کے اندر یہ سب مرسیبل، پانی نکالنے کی موٹر نہیں ہوتی تھی کہ کنویں میں سے موٹر کے ذریعے پانی نکالو. وہاں کیا ہوتا تھا کہ رہٹ ہوتا تھا، اور رہٹ کے ساتھ بیل کو، گھوڑے کو، جانور کو باندھتے تھے اور اس کو باندھ کر کے چلاتے تھے. وہ اندر سے پورا پانی لے کر اوپر آتا، پھر خالی کرتے، پھر بیل کو ریورس میں لاوے کنویں پر، پھر وہ نیچے جاوے. بڑا ڈول ہوتا تھا رہٹ. اس طرح بیل، گائے، جانور، گھوڑے باندھ کر کے کنویں میں سے پانی کھینچاتے تھے، چلاؤ پھر لاؤ، پھر چلاؤ پھر لاؤ. اس کو کہتے تھے پانی کی سینچائی کا کام. اس کے علاوہ دور ندی ہے، لیک ہے، تالاب ہے، وہاں سے پانی بھر بھر کر کے جانور پر رکھ کر کے لاتے تھے. وہ زمانے میں آج کی طرح ٹیمپو، ٹرک نہیں ہوتے تھے، تو جانور کے اوپر پانی بھر کر کے لاتے تھے. تو اللہ کے یہاں سے جواب کیا آیا؟ ایسا جانور ہونا چاہیے جس نے فارمنگ بھی نہیں کی، کھیتی میں بھی کام نہیں کیا، پانی کی سپلائی کا بھی کام نہیں کیا، مالک نے گھر بیٹھے اس کو کھلا کھلا کر کے بڑا کیا ہو. ایسا بیل اور گائے چاہیے. اب بنو اسرائیل کہنے لگے، حضرت ہم کو سمجھ میں آ گیا. قال الان جئت بالحق، اب ڈیٹیل ہمارے سامنے آ گئی، اب ہم اس کو ذبح کریں گے. مفسرین لکھتے ہیں کہ تیسری مرتبہ جب سوال کرنے آئے تھے تب انہوں نے کیا کہا تھا؟ وَإِنَّا إِنشَاءَ اللَّهُ لَمُهْتَدُونَ. وہ جو انشاءاللہ کہا تھا نا، اس کی برکت سے تیسرے سوال کے بعد ان کو اطمینان ہوا، اور انہوں نے اب چوتھی مرتبہ سوال کرنے نہیں آئے. اگر انشاءاللہ نہ بولتے تو کنٹینیو سوال کا سلسلہ جاری رہتا کہ ہائٹ کتنی ہونی چاہیے، سنگڑے بڑے ہو کہ چھوٹے ہوئے، ایسے سوال چالو ہی رہتے. لیکن تیسری مرتبہ سوال میں جو انہوں نے یوں کہا، وَإِنَّا إِنشَاءَ اللَّهُ لَمُهْتَدُونَ، کہ اب انشاءاللہ ہمیں سمجھ میں آ جائے گا، اسی لیے تیسری مرتبہ کے اندر ان کو ڈیٹیل سمجھ میں آ گئی. اور اللہ کے یہاں سے جواب میں یہ بھی تھا کہ وہ گائے بیل کیسا ہونا چاہیے، ایک دم ہیلتھی، کوئی بیماری نہ ہو، باڈی میں کوئی نقص اور عیب خامی نہ ہو، اور پورے بدن میں کوئی زخم اور تکلیف بھی نہ ہو، اور جو اس کا زرد رنگ، تو پورے بدن پر زرد رنگ، دوسرے کلر کا ایک چھوٹا دھبا بھی نہیں ہونا چاہیے. یہاں تک کہ مفسرین نے تو یہ بھی لکھا، اس کے سینگ، سینگڑے بھی زرد رنگ کے، اور اس کے کھور، پیر میں جو کھور ہوتے ہیں، کا وہ بھی زرد رنگ کے. اس طرح کا وہ جانور ہونا چاہیے. یہ اللہ کے یہاں سے ڈیٹیل آ گئی. اب اتنی ساری کنڈیشن والی گائے بیل کہاں ڈھونڈیں گے، کہاں سے لائیں گے؟ یہ ایک نیا پرابلم کھڑا ہو گیا، وہ انشاءاللہ آگے والی مجلس کے اندر. بہرحال شریعت اور دین کے معاملے میں جو حکم آوے اس پر عمل کرو، बहुत हिंदी की चिंदी में मत पड़ो, वरना आदमी खुद अपने ऊपर तकलीफ को खड़ी कर देता है। और दुनिया में भी यही आदत बनाओ कि कोई काम डील सौदा करो तो फट से कर डालने का, बहुत हिंदी की चिंदी में पड़ने का नहीं। बाज नौजवान होते हैं, भाई शादी क्यों नहीं होती, तो 21 कंडीशन वाली वो ढूंढ रहा है। तो फिर हम उसको कहते हैं कोई कुंभार को ढूंढ के वो तुझे बना के देवे, इसलिए कि नजर नहीं आता कि इतनी कंडीशन वाली मिल जावे। अब तो कोई कुंभार मटके की तरह घड़ के देवे तो तेरा मसला हल होगा। तो बहुत हिंदी की चिंदी में पड़ने का नहीं। अल्लाह हमें सही समझ अता फरमावे। واخر دعوانا ان الحمد لله رب العالمين سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।